समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। साताभरिका विभिन्न राजनीतिक घटनाक्रम आर्थिक सामाजिक मुद्दाहरूमा केन्द्रित रहँदै सप्ताह अन्तमा आज शनिबार सरिए यो श्रृंखलामा जनसरोकारका केही महत्वपूर्ण विषयमा हामी प्रत्यक्ष संवाद गर्नेछौ। आदरणीय श्रोताहरू, सूचना प्रविधिको उच्चतम विकासको प्रभावले हामी सबैलाई समेटेको छ। इन्टरनेटको विश्वव्यापी संजालमा आबद्ध हामीहरू आफ्नो दैनिकी व्यापार व्यवसाय र सूचना आदान प्रदानमा डिजिटल प्रविधिको प्रयोग बढ़ाइरहेका छौं। परम्परागत कार्यशैली र माध्यमहरू क्रमशः डिजिटल प्रविधिमा रूपान्तर भइरहेको वर्तमान अवस्थामा यो अवसरको सदुपयोग गर्नेहरू नै प्रतिस्पर्धाको यो युगमा अब्बल रहने गर्छन्। अनलाइन प्रविधिको प्रयोगले अब सानातिना कारोबारदेखि ठूल्ठूला बैठक र सम्मेलनहरू पनि क्रमशः यतैतर्फ आकर्षित छन्। ई कमर्स, ई गवर्नेन्स, ई पेमेन्ट भन्नुहोस् या ई पासपोर्ट, सबै नयाँ प्रविधिको प्रयोगले दुर्गमलाई सुगम बनाएको छ, जटिलतालाई सरल तुल्याएको छ। अन्तरसंवादको आजको शनिबार सरीय श्रृंखलामा हामी आजभोलि निकै चासोका साथ हेरिएको क्रिप्टो करेन्सी लगायतका डिजिटल कारोबार र समग्र डिजिटल प्रविधिको बारेमा चर्चा गर्नेछौ। हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन महासंघका पूर्व अध्यक्ष एवं डिजिटल हस्ताक्षर सम्बन्धी प्रविधिको व्यवस्थापनमा संलग्न नेपाल सर्टिफाइङ प्रालीका अध्यक्ष विप्लव मानसिंह। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार विप्लवजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष। अब चिसो निकै बढ्या छ होइन? अब हामी डिजिटल प्रविधिको बारेमा पनि कुराकानी गर्दैछौ। चिसो बढ्दैछ, हिउँपात हुँदैछ, आँधीबेरी आउँदैछ, यी सबै विषयहरू पनि आजभोलि त अलिक फटाफट सूचना आदान प्रदान भइरहेछ नि होइन? जीवन त सहज बन्दैछ मानिसहरूको। हजुर, अब जसरी नेपालमा पनि हामी बिस्तारै यो प्रविधिलाई मैत्री बनाउन होइन विभिन्न सार्वजनिक सेवाहरूलाई चाहिँ छिटो छरितो कार्यालयमा उपस्थित हुनु नपर्ने गरिकन अब अनलाइनबाटै फारम भर्न सक्नुहुन्छ, अनलाइनबाटै पेमेन्ट गर्न सक्नुहुन्छ भन्ने कुराहरू सुनिन्छौं। पछिल्लो समयमा हामी कतिको अब्बल हुन सकिरहेका छौं अथवा हामी कतातिर उन्मुख भइरहेछौं यो नयाँ डिजिटल युगमा?
अब यस्तो छ, यो अब डिजिटल युग भनेर चाहिँ अब भनौँ न यसलाई चाहिँ चौथो रिभोल्युसन भन्छ होइन। पहिलो त अब के भन्छ कृषि क्रान्ति भन्छ, अनि त्यस पछाडि इन्डस्ट्रियल क्रान्ति भन्छ, त्यस पछाडि आइसिटी आइटी क्रान्ति भन्छ होइन, सूचना प्रविधि क्रान्ति भन्छन्। अब चाहिँ आएर चाहिँ अब यो त्यसबाट माथि गएर अब डिजिटल त्यसमा चाहिँ यो ब्लकचेनहरू, क्रिप्टो करेन्सीहरू यिनीहरूलाई चाहिँ चौथो रिभोल्युसन भन्छ, चौथो क्रान्ति भन्छन्। अब यसमा जसरी यो क्रान्तिको इम्प्याक्ट ग्लोबल्ली नै भएको देखिन्छ र नेपाल पनि त्यसमा चाहिँ अछुतो रहन सक्दैन होइन।
अब हामीले यो प्रविधिलाई जनताहरूको सेवाका लागि, सार्वजनिक सेवा प्रवाहका लागि जसरी ई गवर्नेन्सको कुरा गरिएको छ, आजभोलि दुर्गम क्षेत्रमा बसेर पनि मानिसहरूले सरकारी सेवा सुविधाहरू अथवा अन्य निजी क्षेत्रबाट दिएका सुविधाहरू प्राप्त गरि नै रहेका छन् होइन। अब भोलिका दिनमा जसरी कोविड 19 पछि एउटा नयाँ परम्परा के शुरू भएको छ भने क्लासरूमहरू पनि डिजिटल लर्निङतर्फ आकर्षित भएका छन्, ई लर्निङतर्फ। ठूला ठूला बैठक सेमिनारहरू पनि अब मानिस उपस्थित हुनु नपर्ने, अनलाइनबाट नै बैठकहरू चाहिँ सञ्चालन गर्ने, भनेपछि यसले पार्ने प्रभाव होइन समाजमा, हाम्रो अर्थतन्त्रमा अथवा हाम्रो दैनिकीमा कुन कुन क्षेत्रहरूलाई चाहिँ आगामी दिनहरूमा यसले प्रशस्त मात्रामा चाहिँ आफ्नो प्रभाव क्षेत्रमा ओगट्न सक्छ, के सम्भावना देखिन्छ आगामी दिनको?
होइन, यो भनौँ न यो पेन्डामिकले, यो महामारीले एकदमै यो अनलाइन अन टाइममा काम गर्ने प्रवृत्ति एकदमै बढ्यो होइन। अर्को उपाय पनि भएन, अब महामारी भएपछि अब ठुलो जमघट गर्दाखेरि महामारी सर्ला भनौँ न कोरोना चाहिँ सर्ला र त्यो होला भनेर अब एक त त्यो भयो र दोस्रोमा चाहिँ अब घर घरै बस्नु पर्दाखेरि अब कसरी काम गर्ने त होइन। हुन त हामीले भनौँ न एक दशक अगाडिदेखि नै अब यो वर्क फ्रम होमको कन्सेप्टमा होइन हामीले कुरा गर्दै आएको थियौँ, तर अब यो चाहिँ व्यवहारमा लागू गर्नुपर्ने चाहिँ बाध्यता नै आयो। अब स्कुल रुमहरू भनौँ न हुल गरेर स्कुल चलाउन नसकिने, बच्चाहरूमा चर्ने यो त्यो भइसकेपछि अब कसरी चाहिँ अब अनलाइनबाट घर घरैबाट जो जहाँ छ त्यहीबाट चाहिँ स्कुलमा चाहिँ स्कुलको चाहिँ क्लासहरू गर्ने वा कलेजको क्लासहरू गर्ने अझ भनौँ पहिला पनि हामी डिस्टेन्स लर्निङको कुरा गर्थ्यौँ होइन दूरशिक्षा भनेर रेडियो शिक्षा पनि हुन्थ्यो लाठी शिक्षा हुन्थ्यो बिस्तारै आएर चाहिँ अनि कम्प्युटर बेस्ड ट्रेनिङहरू हुन्थ्यो होइन त्यो त्यो चिजलाई चाहिँ अब यो पेन्डामिकले चाहिँ एकैचोटि ठुलो रूपमा चाहिँ अब लानुपर्ने बाध्यताहरू आयो एउटा त्यो र दोस्रोमा चाहिँ के भनेदेखि अफिसहरू पनि वर्क फ्रम होमको कन्सेप्टमा चाहिँ जानुपर्ने बाध्यताहरू आयो तर यसले चाहिँ नराम्रो भन्दा मैले राम्रै देखेका छु किनभने जुन ट्रान्सपोर्टेसनमा चाहिँ हामीले व्यतीत गर्ने चाहिँ यो टाइमहरू घन्टौँ लाएर अफिस जानुपर्ने घन्टौँ लाएर चाहिँ कलेज जानुपर्ने अफिस स्कुल जानुपर्ने त्यो चिजहरू चाहिँ हटेको स्थिति हो छ घरमै बसेर त्यो गर्दाखेरि इफिसियन्सीहरू बढेको चाहिँ देखिया छ तर अहिले पनि अब घरमा बसेर काम गर्दाखेरि त्यसलाई चाहिँ घरमै पनि एउटा अफिसको वा चाहिँ डेस्कमा बसेर काम गर्ने त्यो इन्भाइरोमेन्टलाई चाहिँ कसरी क्रिएट गर्ने एउटा कुरो र चाहिँ अर्को भनेको बच्चाहरूको चाहिँ आँखा भनौँ न आठै घन्टा आठ दस घन्टा चाहिँ एकदमै कम्प्युटरमा वा चाहिँ मोबाइलमा हेरेर काम गर्दाखेरि उनीहरूको आँखा चाहिँ बिग्रिने चान्सहरू बढी छ होइन त्यसलाई चाहिँ अब कसरी न्यून गर्ने यो टेक्नोलोजीहरू सँगसँगै नयाँ नयाँ टेक्निकहरू पनि आएको स्थिति छ यो पेन्डामिकले चाहिँ यो जुन डिजिटलाइजेसनलाई चाहिँ त्यो पेसलाई चाहिँ फास्ट बनाइदियो एकदमै तीव्र बनाइदियो होइन त्यसले गर्दाखेरि यसले समाजमा अब अर्कै किसिमको चाहिँ प्रभाव पारेको छ एउटा त्यो भयो दोस्रोमा चाहिँ अनलाइनबाट काम हुँदाखेरि फेसलेस क्यासलेस होइन र त्यसले चाहिँ ट्रान्सपेरेन्सीहरू ल्याएको स्थिति छ मान्छेहरू चाहिँ भनौँ न कुनै पनि ठाउँमा जानुपर्ने बाध्यताहरू छैनन् अब अनलाइनबाट पेमेन्टहरू चाहिँ गर्न सकिने स्थितिहरू चाहिँ डेभलप भएर आयो होइन सकारात्मक रूपमै चाहिँ गएको स्थिति छ मेरो विचारमा
अब पछिल्लो समयमा जसरी यो सुविधाहरू बढ्दै गइरहेको छ जोखिम पनि त्यही मात्रामा बढेको देखिन्छ अब प्रहरीको भनाइमा प्रहरीले चाहिँ साइबर क्राइम एउटा ब्युरो नै गठन गरेर कतिपय विषयहरूको चाहिँ अनुसन्धान गर्नुपर्ने अवस्था छ यहाँले भने जस्तै पेमेन्टको लागि चाहिँ ई सेवा लगायतका खल्ती यी विभिन्न एप्सहरू प्रयोग गरेर पनि हामी एक ठाउँबाट अर्को ठाउँमा कारोबारहरू चाहिँ आदान प्रदान गर्न सक्छौ तर त्यो भित्र यदि प्रविधि मैत्री हुन सकिएन भने जस्तो यहाँकै आफ्नो व्यवसायको कुरा गरौँ होइन नेपाल सर्टिफाइङ प्रालीबाट यहाँले चाहिँ डिजिटल सिग्नेचरको बारेमा वर्ष निकै वर्षदेखि चाहिँ वकालत गर्दै आउनु भएको छ यो यो प्रविधि चाहिँ कतिको जोखिमपूर्ण छ कसरी जोखिमबाट बचाउन सकिन्छ र यसबाट के फाइदा हुन्छ डिजिटल सिग्नेचरकै कुराबाट सुरु गरौँ न विप्लवजी
अब यस्तो डिजिटल सिग्नेचर भनेको एउटा चाहिँ टुल्स हो जुन क्रिप्टोग्राफीमा चाहिँ आधारित टुल्स हो होइन यसले चाहिँ के भनेदेखि अब कुनै पनि कारोबारमा विद्युतीय कारोबारमा चाहिँ डिजिटल हस्ताक्षर चाहिँ अनिवार्य गरेको स्थिति छ हाम्रो नीतिमा इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063मा चाहिँ कुनै पनि इलेक्ट्रोनिक ट्रान्जेक्सन हुन्छ भने डिजिटल हस्ताक्षर चाहिँ गर्नुपर्छ भन्ने चाहिँ बाध्यताकारी त्यो छ तर पनि अब यसलाई चाहिँ यसको इम्प्लिमेन्टेसनमा चाहिँ गभर्मेन्टले जुन हिसाबमा चाहिँ सबैतिर यसलाई चाहिँ लगाउनु पर्ने हो लगाएको स्थिति छैन तर त्यो लगाउनु पर्छ र नीतिगत रूपमा पनि त्यो त बाध्यताकारी नै छ त्यो बाहेक पनि अब के भन्छ राष्ट्रपतिको निर्देशिकामा बिमा समितिको निर्देशिकामा कम्पनी एनमै पनि सबै ठाउँमा चाहिँ यसलाई चाहिँ अनिवार्य जस्तै नै बनाएको छ किनभने यसले कुनै मान्छेको चाहिँ आइडेन्टिफिकेसन त्यसले त्यसको परिचयको हिसाबमा र अथेन्टिकेसन आधिकारिकताको हिसाबमा सुरक्षाको हिसाबमा अनि डाटा इन्टिग्रिटीको हिसाबमा होइन र यसलाई कानुनी बाध्यता भएको भएर चाहिँ मैले सिग्नेचर गरिसकेपछि होइन भन्न पाइ नपाइने हिसाबमा पनि यो विभिन्न कारणले प्लस सेक्युरिटीको हिसाबमा पनि होइन सुरक्षाको हिसाबमा पनि यसले चाहिँ राम्रो भूमिका खेल्ने भएको भएर यसलाई चाहिँ अनलाइन ट्रान्ज्याक्सनहरूमा वा डिजिटल वर्ल्डमा चाहिँ यसलाई चाहिँ प्रयोग गर्दाखेरि धेरै नै राम्रो. अर्को अर्को चाहिँ विकल्प पनि छैन, किनभने तपाईँले कुनै डकुमेन्टहरू पठाउनुहुन्छ त्यसमा चाहिँ सिग्नेचर नभइकन त भएन. अब अहिले चाहिँ धेरै जसैले चाहिँ के गरेका छन् भने सिग्नेचर गरेर कुनै पेपर निकालेका छ त्यसमा सिग्नेचर गरेको स्क्यान गरेर त्यहाँ हालेर त्यसलाई डिजिटल सिग्नेचर भनेर पठाइरहेको स्थिति छ. त्यो इमेज मात्र हो, त्यो सिग्नेचर होइन. होइन, अब म अलिकति डिजिटल सिग्नेचर के हो बाट जाउँ जस्तो मलाई यो बुझ्नु जरुरी छ. खास चाहिँ डिजिटल सिग्नेचर भनेको हामीले चाहिँ हस्ताक्षर गरेर त्यसलाई स्क्यान गरेर अनि कुनै डकुमेन्टमा चाहिँ त्यहाँ चिपकाउन लाने, त्यहाँ राख्न लाने चाहिँ त्यो होइन. त्यो चाहिँ इमेज मात्र भयो. डिजिटल सिग्नेचर भनेको पिकेआई इन्फ्रास्ट्रक्चर भन्छ, पब्लिक की इन्फ्रास्ट्रक्चर. पब्लिक की इन्फ्रास्ट्रक्चरबाट उत्पादन उत्पत्ति हुने पब्लिक की र प्राइभेट की भनेर दुईटा साँचो निस्किन्छ त्यसमा. त्यो चाहिँ कन्सेप्चुअल्ली यो दुईटा साँचो भनेको हामीले चाहिँ पहिला पहिला हस्ताक्षर गर्दाखेरि ल्याप्चे लगाउने बेलामा कालो ध्वाँसो चाहिँ त्यो गरेर ल्याप्चे लगाउँछौ नि, त्यो ल्याप्चे लगाउने बेलामा कागजमा देखिने त्यो कालो चाहिँ पब्लिक की भयो. त्यो सबैलाई देखाउन मिल्ने, त्यो जहाँ पनि लान मिल्ने खालको चाहिँ पब्लिक की. र हाम्रो औँला छ नि, औँठा, औँठा छाप, औँठा, हाम्रो औँलालाई चाहिँ प्राइभेट की, त्यो चाहिँ आफैसँग मात्र राख्नुपर्ने. किनभने त्यो औँठा लग्यो भने त अरूले जहाँ पनि जहाँ पायो त्यहीँ चाहिँ ल्याप्चे लगाउँछ भन्ने त्यो कन्सेप्टमा चाहिँ पब्लिक की र प्राइभेट कीको कन्सेप्टमा निस्किने अल्फा न्युमेरिक होइन अक्षर अङ्क र चिनोहरूको साइनेजको चाहिँ यो ऱ्यान्डम्ली डिस्ट्रिब्युट भएर निस्किने सिग्नेचरलाई चाहिँ विद्युतीय हस्ताक्षर भन्छ. होइन, यो चाहिँ अब हामीले सामान्य भाषामा हेर्दाखेरि अब युजर नेम र पासवर्ड हामीले जति लामो राख्यो त्यति चाहिँ ब्रेक गर्न सकिँदैन, ह्याक गर्न सकिँदैन, अल्टर गर्न सकिँदैन भन्छ नि. त्यही हिसाबमा कमसे कम पनि 2048 बिट, त्यो भनेको 16,328 अङ्क अक्षर र चिनोहरूको चाहिँ ऱ्यान्डम्ली जेनेरेट भएको सिक्वेन्सलाई चाहिँ विद्युतीय हस्ताक्षर भन्छन्. अब धेरै सेक्योर चाहियो भने 4800 बिटमा, एउटा बिटमा 8 अक्षर अङ्क हुन्छ होइन, वा 9600 बिटमा पनि निकाल्न मिल्छ. त्यसरी चाहिँ एकदमै एकदमै सेक्योर किसिमबाट निस्किने यो श्रृङ्खला, अङ्क अक्षर र साइनहरूको श्रृङ्खला कम्बिनेसनलाई नै विद्युतीय हस्ताक्षर भन्छन्. त्यसले गर्दाखेरि यति लामो चेन निस्किने भएको भएर यसलाई चाहिँ ह्याक गर्नलाई चाहिँ अहिलेको अहिले पाइने चाहिँ सुपर कम्प्युटरहरूलाई पनि 10,000 वर्ष लाग्छ भन्छन् होइन, तर अहिलेसम्म ह्याक भएको चाहिँ त्यस्तो छैन. केही पनि
धेरै नै सुरक्षित किसिमको हस्ताक्षर हुन्छ र नितान्त जो प्रयोगकर्ता हो उसकै नै नियन्त्रणमा यो सबै प्रविधि चाहिँ उसको पासवर्डहरूले त्यसलाई प्रोटेक्ट गरिरहन्छ.
बाहेक पनि कसैले डिजिटल हस्ताक्षर गरेर अब तपाईँलाई नै कुनै डकुमेन्ट पठायो भने त्यो डकुमेन्टमा चाहिँ त्यो हस्ताक्षरमा डबल क्लिक गर्यो भने यो कसले हस्ताक्षर गरेको, कुन बेला गरेको, कुन समयमा गरेको देखिन चाहिँ यो भ्यालिड सिग्नेचर हो कि होइन, यो सिग्नेचर कसले जेनेरेट गरेको हो, कुन सरकारले गरेको हो, कुन सर्टिफाइङ अथोरिटीले गरेको हो, होइन, यो सबै डिटेल पनि देखिन्छ त्यहाँ. र चाहिँ कुनै त्यो डकुमेन्टमा चाहिँ कुनै अल्टर भयो, कसैले चाहिँ कुनै चेन्ज गरेर तपाईँ कहाँ पठाइदिनु भयो भने त्यो डकुमेन्ट आफैले चाहिँ यो डकुमेन्ट चाहिँ अल्टर भइसक्यो है भनेर चाहिँ भन्न थाल्छन्, कहाँ अल्टर भएको पनि हेर्न मिल्छ. होइन, त्यसले गर्दाखेरि कमा फुल स्टप कुनै चेन्ज भयो भने पनि डकुमेन्ट आफैले भन्न थाल्छन्, वा इमेलमा तपाईँलाई चाहिँ कसैले डिजिटल हस्ताक्षर गरेर ल्यायो भने तपाईँको चाहिँ त्यो इमेल सही रूपमा आएको छ कि छैन भनेर त्यहाँ एउटा रिबन आउँछ इमेलको सँगै, त्यो रिबन चाहिँ सही सलामत आउँछ. यदि रिबन टुटेर आयो भने त्यो इमेल चाहिँ कहीँ न कहीँ अल्टर भइसकेको छ, त्यसमा चाहिँ छेडखानी भइसकेको छ, त्यसमा चाहिँ केही न केही प्रब्लम छ भन्ने चाहिँ थाहा हुन्छ. होइन, त्यसले गर्दाखेरि के भनेदेखि डकुमेन्ट आफैले बोल्न थाल्ने, इमेल आफैले बोल्न थाल्ने भएको भएर सेक्योर पनि छ. त्यो बाहेक पनि हामीले डिजिटल सिग्नेचर सँगसँगै इन्क्रिप्सन पनि दिन्छौँ. अब त्यो इन्क्रिप्सन तपाईँको एन्डबाट चाहिँ इन्क्रिप्ट गरेर कुनै डकुमेन्ट मका पठाइदिनु भयो भने मैले मेरो डिजिटल सिग्नेचर राखेपछि मात्र त्यो डिक्रिप्ट हुन्छ. अझ त्यसमा पनि मेरो पब्लिक के राखेर तपाईँले पठाइदिनु भयो भने मैले मात्र खोल्न सक्छु, अरूले खोल्नै सक्दैन. त्यस्तो सेक्युरिटी फिचरहरू हुन्छ होइन. त्यसले पढ्दाखेरि पनि यो डिजिटल सिग्नेचरलाई चाहिँ भनौँ न सेक्युरिटीको हिसाबमा, आइडेन्टिफिकेसनको हिसाबमा, परिचयको हिसाबमा र अथेन्टिकेसन कानुनले नै दिएको भएर चाहिँ अथेन्टिकेट आधिकारिक पनि भयो नि. अब नर्मल्ली अरू अरू सिग्नेचरहरू युज गर्यो भने त्यो आधिकारिक त भएन. तपाईँले इमेज युज गरेर त त्यो इमेज जसले पनि चोर्न सक्छ होइन, कपी गर्न सक्छ. त्यसले गर्दाखेरि यो हिसाबमा चाहिँ यो डिजिटल सिग्नेचर युज गर्न सकिन्छ र गर्नुपर्छ पनि भन्छौँ हामी होइन. र अब कतिपय ब्याङ्कहरू र गभर्मेन्टको चाहिँ धेरै निकायले पनि यसलाई एडप्ट गर्ने गरेको स्थिति छ.
अब
टेक्नोलोजीको हिसाबमा अहिले मैले फोर्थ जेनेरेसनको फोर्थ रिभोल्युसन भन्यो नि, यो बिटकोइनहरू, यो क्रिप्टो करेन्सी भन्ने जुन कन्सेप्ट छ, त्यही कन्सेप्टबाट यो डिजिटल सिग्नेचर निस्किने हो.
हजुर, क्रिप्टो करेन्सीको विषयमा हामी कुराकानी गर्छौँ अहिले. यतिखेर आदरणीय श्रोताहरू, हामी कुराकानी गरिरहेका छौँ विप्लव मान सिंह, जो डिजिटल हस्ताक्षर सम्बन्धी प्रविधिको व्यवस्थापनमा संलग्न नेपाल सर्टिफाइङ प्रालीका अध्यक्ष पनि हुनुहुन्छ र यस क्षेत्रमा लामो समयदेखि एउटा अभियन्ताको रूपमा पनि उहाँ कार्यरत हुनुहुन्छ. हामीले हाम्रा एक्सन्सहरूलाई प्रविधि मैत्री बनाउँदै लानुपर्छ. हाम्रा सेवा प्रवाहलाई विभिन्न दैनिकी प्रयोगमा आउने चाहिँ कागज पत्रहरू हस्ताक्षर गर्नेदेखि लिएर निकै टाढा रहेर पनि कारोबार र व्यवसायलाई सुगम गर्नको लागि हामी डिजिटल युगमा छौं र त्यसको प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ भन्ने र यसको चेतनाका लागि पनि आजको यो कार्यक्रममा हामी छलफल गरिरहेछौं. विप्लवजी, अब धेरैको चासो अहिले के छ भने यो क्रिप्टो करेन्सीमा लगानी गरे नेपालको डलरहरू चाहिँ अब दुरूपयोग हुने भयो, यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ, स्वदेशमा बस्या होस् विदेशमा बसेका होस् नेपालीहरू डिजिटल क्रिप्टो करेन्सीमा हात नहाल्नु भन्ने किसिमको एउटा निर्देशन आएको छ. अब जुन एउटा विश्वव्यापी लहरमा यो आइरहेको छ, यसको अवधारणा बुझेर या नबुझेर मानिसहरू किन क्रिप्टो करेन्सीको अलिकति पछाडि लागेका छन्? विभिन्न किसिमका फन्डिङ एजेन्सीहरू पनि यहाँभित्र चाहिँ क्रियाशील रहेका छन्, कोही सक्कली छन् कोही नक्कली छन् भन्छौ. अब यो सञ्जालमा कसरी बुझ्ने, एउटा सर्वसाधारण नागरिकले क्रिप्टो करेन्सीको विषयमा के बुझाइराख्दा चाहिँ समयानुकूल हुन्छ त?
म क्रिप्टो करेन्सीमा जानुभन्दा अगाडि डिजिटल सिग्नेचरको अलिकति के फाइदा हुन्छ एउटा भन्ने हो.
हजुर भन्नुहोस् न.
अब यो डिजिटल भनौँ न तपाईँहरूले चाहिँ डिमेटाइजेसन भनेर चाहिँ जुन आयो नि होइन, अब डिजिटल वर्ल्डमा चाहिँ हामी जाँदाखेरि सबैभन्दा ठुलो बचत भनेको त कागजै हो होइन. कागज बन्नलाई चाहिँ रुख काट्नुपर्छ, रुख काटेपछि वन जङ्गल चाहिँ अब नाश हुन्छ भन्ने एउटा थ्योरी पनि भयो. र कागज बच्ने बेलामा वन जङ्गल बच्छ र यसले चाहिँ क्लाइमेट चेन्जदेखि ग्लोबल वार्मिङदेखि सबै इम्प्याक्टहरूलाई चाहिँ सकारात्मक रूपमा चाहिँ प्रभाव पार्छ भन्ने एउटा कुरो भयो. त्यो बाहेक पनि हामीले टोनर कार्टेज, प्रिन्टरहरू, फोटो कपीहरू, स्क्यानर जति पनि साधनहरू हामी चलाउँछौँ त्यो सबै बच्छ. र टोनर कार्टेजहरूमा चाहिँ भनौँ न यो सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइडहरू इमिट हुने नन पोल्युसन भन्छ कि, पोल्युसन गर्ने खालको ग्यासेजहरू डेभलपर टोनरहरूले चाहिँ त्यो सबै बच्ने भएको भएर पनि इन्भाइरोमेन्टमा चाहिँ पोजिटिभ इम्प्याक्ट पर्छ एउटा कुरो त्यो भयो. र दोस्रोमा चाहिँ के भनेदेखि अब सुरक्षित रूपमा चाहिँ कुनै अर्काइभ गर्न होइन, अब भनौँ न जस्तै केवाइसी फर्मै मात्र भनौँ न ब्याङ्कको, त्यो केवाइसी फर्मलाई मात्र डिजिटाइज गर्न सक्यो भने पनि लाखौँ लाख भनौँ न के भन्छ ग्राहकहरूको चाहिँ केवाइसी छ महिनामा चाहिँ भर्नुपर्छ भन्ने चिजलाई चाहिँ त्यो कागजै मात्र थन्काउनलाई पनि ठाउँ यति धेरै चाहिन्छ नि, घर घर चाहिन्छ भनौँ न. त्यो बच्ने भयो, त्यो ट्रान्सफर गर्ने बेलामा अनलाइनमा हुने यो त्यो सबै चिज त बच्ने भयो नि त. त्यसले गर्दाखेरि नट ओन्ली द सेक्युरिटी यो त्यो भन्ने चाहिँ जुन छौ नि अथेन्टिकेसन, सेक्युरिटी, डाटा इन्टिग्रिटी यो चिजहरू त छँदैछन्, त्यो बाहेक पनि पैसा एक्सपेन्सेस हुने पैसाहरू पनि बच्छ होइन, धेरै चिजहरू बच्छन्. एज वेल एज ग्लोबल वार्मिङ, क्लाइमेट चेन्जहरूमा पनि भनौँ न पोजिटिभ इम्प्याक्ट पार्छ.
एउटा पेपरलेस चाहिँ वातावरणको हामी परिकल्पना गर्न सक्छौँ यसबाट. हजुर, यो डिजिटल क्रिप्टो करेन्सीतर्फ अलिकति ध्यान दिउँ, धेरै आम श्रोताहरूको पनि चासो छ.
क्रिप्टो करेन्सीको कन्सेप्चुअली भनौँ न ब्लक चेन टेक्नोलोजीको कन्सेप्ट चाहिँ 1982 आएको हो होइन. यो चाहिँ एउटा चाहिँ एकाडेमिक पेपरको हिसाबमा 1982 चाहिँ यस्तो हुनसक्छ है भन्ने किसिमबाट आयो होइन. अनि त्यसलाई चाहिँ त्यो बेला चाहिँ यो डिजाइन कसरी डिस्ट्रिब्युट हुनसक्छ भन्ने किसिमको चाहिँ पेपरहरू आएको थियो. अनि त्यसलाई चाहिँ पेपरलाई त्यसमा लाने चाहिँ सन्तोषी नाकामोटो भन्ने चाहिँ एउटा ज्यापानिजले 2008 चाहिँ त्यसलाई पेपरलाई चाहिँ उसले मूर्त रूप दिन सक्यो भनौँ न. यो ब्लक चेन यो क्रिप्टो करेन्सीको चाहिँ कन्सेप्चुअल्ली यो ब्लक चेनको टेक्नोलोजीको चाहिँ कन्सेप्ट चाहिँ लाई चाहिँ भनौँ न साकार रूप चाहिँ 2008 भयो. र त्यो बेलादेखि विभिन्न किसिमको करेन्सीहरूको चाहिँ अब भनौँ जेनेरेट गर्ने र त्यो गर्ने डिस्ट्रिब्युट गर्ने खालको चाहिँ सफल रूपमा चाहिँ उसले मूर्त रूप दिइसकेपछि यो आएको हो होइन 2008 पछाडि आएको हो. त्यसैले चाहिँ यो डेट 2008 चाहिँ फोर्थ जेनेरेसनको वा चाहिँ फोर्थ रिभोल्युसन सुरु भयो भन्छन् होइन. यसमा कन्सेप्चुअल्ली के हो भनेदेखि कुनै पनि मुद्रा कोइन चाहिँ डिजिटल्ली बनाएको मुद्रालाई चाहिँ कुनै पनि गभर्मेन्ट वा चाहिँ कुनै पनि बैङ्कले चाहिँ आफ्नो कन्ट्रोलमा नराखिकन यो सुस्फुट रूपमा चाहिँ ट्रान्सफर हुन सक्छ भन्ने कन्सेप्ट हो. र चाहिँ यसमा चाहिँ भनौँ न कुनै बेला अब नेपालले चाहिँ कुनै डिजिटल करेन्सी बनायो, अब अहिले आएर 52 राष्ट्रले चाहिँ आफ्नो आफ्नो डिजिटल करेन्सी बनाउने भन्ने हिसाबमा पनि लागेका छन्. भर्खरै भारतले चाहिँ आफ्नो बजेटमा भारतको रिजर्भ बैङ्कले चाहिँ क्रिप्टो करेन्सी नै निकाल्ने र चाहिँ आफ्नो मुद्रा आफैले चलाउने र अहिलेसम्म इन्डियनहरूले भारतीयहरूले चाहिँ लगानी गरेको चाहिँ क्रिप्टो करेन्सीलाई चाहिँ लिगलाइज गर्ने र लिगलाइज गरेर 25% चाहिँ के भन्छ त्यसबाट चाहिँ हाम्रो मूल्य अभिवृद्धि कर भन्छ नि के भन्छ त्यसलाई त्यस्तो खालको आयकर लिने होइन आयकर लिएर त्यसलाई चाहिँ लिगलाइज गर्ने भन्नेमा गएका छन्. अब नेपालले चाहिँ त्यो गर्यो भने अस्ति भर्खरै राष्ट्र बैङ्कले चाहिँ परिपत्र त्यो गरेर क्रिप्टो करेन्सीमा चाहिँ पैसा नलगाऊ होइन यो यसमा चाहिँ पैसा लगायो भने कानुनी रूपमा चाहिँ हामी मुद्रा अपचलनको चाहिँ मुद्दा लगाउँछौँ भनेर 3-4 समातेर 17 करोडको चाहिँ मुद्दा पनि लगाएको स्थिति छ होइन. जुन चाहिँ भनौँ नेपालले नेपालले एकातर्फ मात्र हेऱ्यो, उसले चाहिँ के हेऱ्यो भनेदेखि हाम्रो पैसा चाहिँ नेपालहरूको चाहिँ डलर चाहिँ यिनीहरूले क्रिप्टो करेन्सी किन्नलाई खर्च गर्यो र सबैले त्यसरी क्रिप्टो करेन्सी किन्नलाई खर्च गर्यो भने चाहिँ हाम्रो ब्यालेन्स एट पेमेन्टमा चाहिँ प्रब्लम हुन्छ, हामीसँग भएको चाहिँ डलर रिजर्भमा प्रब्लम हुन्छ, त्यसैले यो गर्न दिन हुन्न भन्ने हिसाबमा चाहिँ अहिले कानुनी हिसाबमा चाहिँ मुद्दा मामिला गरेका छन्. तर अलिकति हामीले यो संसारकै इभोल्युसनलाई हेर्ने हो भने चाहिँ क्रिप्टो करेन्सीमा लगानी गर्ने संसारभरिको नेपालीहरूको थुप्रो छन् भनिसकेपछि थुप्रो नेपालीहरूले लगानी गरेका छ भने त्यसलाई चाहिँ हामीले इलिगल बनाइदिएर चाहिँ यसलाई भनौँ न लगानी सबैलाई डुबाउन त राम्रो होइन. इन्डियाले जे गर्यो नि हाम्रो सरकारले पनि हाम्रो नेपालीहरूले लगाएको पैसालाई चाहिँ कहाँ कहाँ कति कति कसले लगायो भनेर ट्याक्सको फ्रेमवर्कमा ल्याएर ट्याक्स पनि पाउने हिसाबमा होइन भनौँ न 25% ट्याक्स पनि पाउने र दोस्रोमा चाहिँ गएर के भनेदेखि त्यो ट्याक्स बाहेक पनि त्यो सम्पत्ति पनि त नेपालकै भयो नि. नेपालीहरूको सम्पत्ति भनेको त टोटल्ली त्यो नेपालको मान्छेहरू जुनसुकै ठाउँमा बस्या भए पनि उनीहरूले हाम्रो नागरिकता नत्यागेसम्म त नेपाली नै हो र नेपालीसँग भएको प्रपर्टी भनेको त नेपालकै प्रपर्टी हो. त्यसरी पर्ने थियो किनभने 2021 तपाईँको एउटा बिटकॉइनको $65,000 पुग्यो होइन, त्यस्तो माथि गयो के भनेपछि त कसैले $1 पहिला लगानी गरेका छ भने त $65,000 कमायो नि त उसले होइन. त्यो भनेको त ठुलो राशि हो, त्यसमा चाहिँ 25% आयकर लगाउन सकेको भए त नेपाललाई धेरै पैसा आउँथ्यो.
भनेपछि समय समय अनुकूल यो जुन अहिले प्रविधि आइरहेको छ यसलाई नियमन गर्दै जानु पर्यो र यसलाई चाहिँ बिस्तारै बिस्तारै करको दायरामा ल्याएर एउटा विन विनको सिचुएसनमा चाहिँ हामी जान सक्छौ भन्ने नै एउटा
त्यो भन्छौ नि सेयर किन्दाखेरि र बेच्दाखेरिको चाहिँ डिफरेन्सको चाहिँ हामी
त्यही किसिमबाट हजुर
त्यही किसिमबाट लिएको भए एक डलर लगानी गरेको मान्छेले $65 अहिले त आएर $65 को हाफमा आयो होइन झन्झन् $32,000 आयो तर पनि त एक डलरको $32,000 भनेको पनि त धेरै हो नि
हजुर विप्लवजी धेरै धन्यवाद आज आजलाई समय मैले यति मात्रै दिन सके फेरि पनि यो डिजिटल वर्ल्डको विषयमा यहाँसँगको संवादको क्रमलाई अगाडि बढाउनेछौ समय दिनुभयो धेरै धन्यवाद छ यहाँलाई
तपाईँलाई पनि धन्यवाद र
श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद हस् धन्यवाद त आदरणीय श्रोताहरू अन्तर्सम्वादको आजको शनिबार स्तरीय अङ्कमा हामी क्रिप्टो करेन्सी लगायत डिजिटल प्रविधिका सम्बन्धमा कुराकानी गरिरहेका थियौं डिजिटल हस्ताक्षर सम्बन्धी प्रविधिको व्यवस्थापनमा संलग्न सर्टिफाइङ प्राधिका अध्यक्ष विप्लव मान सिंह हाम्रा अतिथि हुनुहुन्थ्यो प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद म हरिशरण लामिछाने पनि बिदा चाहन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार